नमस्कार। कार्यक्रम घटना र विचारबाट आदरणीय श्रोता, विविध राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमहरूको प्रस्तुति र विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँहरूले प्रत्येक साता सोमबारदेखि शुक्रबारसम्म साँझ 7 बजेको समाचारपछि रेडियो नेपालबाट सुन्न सक्नुहुनेछ। रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम घटना र विचार हाम्रो वेबसाइट www.onlineradionepal.gov.np र www.radionepal.gov.npmा लगन गरी संसारभर प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आज प्रसारण हुने मुख्य विषयहरू।
चाडपर्वमा सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन सम्बद्ध निकायलाई गृहमन्त्री बालकृष्ण खाँडको निर्देशन। विश्वमा सृजना भइरहेको विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको नेपालको धारणा। संसदको गतिरोध अन्त्य गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको आग्रह। र अब छिट्टै सरकारले पूर्णता पाउँछ, पूर्व प्रधानमन्त्री झलनाथ खनाल।
2-3 दिन भित्रमा चाहिँ अब सरकार विस्तार हुन्छ
लगायतका विषय लिएर उपस्थित भएका छौँ। गृहमन्त्री बालकृष्ण खाँडले उपत्यकाका 3 जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई चाडबाडका समयमा नागरिकलाई परिवर्तनको अनुभूति हुने गरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। थप सामग्रीका साथ सहकर्मी मुकुन्द भण्डारी।
गृहमन्त्री बालकृष्ण खाँडले विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारवाला निकायलाई निर्देशन दिनुभएको छ। उपत्यकाका 3 जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई नागरिकलाई अनुभूति देखिने गरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो। निर्देशन दिँदै गृहमन्त्री खाँडले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्ने, नागरिकले महँगी म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन दिन नहुने बताउनुभयो। मन्त्री खाँडले परिवर्तनको परिणाम देखिने गरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन समेत निर्देशन दिनुभएको छ। उहाँले चाडपर्व लक्षित बनाइएका राम्रा योजना व्यवहारमा कार्यान्वयन गर्न र उपलब्ध स्रोत र साधनको उपयोग गरेर जिल्ला वर्षहरूमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउने व्यवस्था गर्न निर्देशन दिनुभयो।
कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संसदको गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको छ। थप सामग्री सहित सहकर्मी विद्याप्रसाद उपाध्याय।
कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संसदको गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको छ। कानून मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ओली निवास बालकोटमा आज भेटी लामो समय संसद गतिरोधमा राख्दा सन्देश राम्रो नजाने उल्लेख गर्दै अवरोध अन्त्य गर्न आग्रह गर्नुभएको हो। 2078 भदौ 23 नवौं अधिवेशन शुरू भएता षड्यन्त्रपूर्वक ढंगले एमाले विभाजन गरेको आरोप लगाउँदै एमाले छाड्ने 14 जना सांसद निष्कासन मागसहित नियमित रूपमा नाराबाजी गरी संसद अवरोध पार्दै एमाले आएको छ। उक्त भेटमा अध्यक्ष ओलीले सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी र खारेजी गर्नु असंवैधानिक र बदनियतपूर्ण रहेको आरोप लगाउनु भएको छ। चलिरहेको संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइनु एमाले विरूद्ध षड्यन्त्र भएको ओलीको भनाइ छ। एमालेसँग संवाद गरी गतिरोध अन्त्य गर्न सरकारले पहल थालेको हो। मन्त्री कार्कीले यस अगाडि पनि पटक पटक अध्यक्ष ओलीसँग भेटवार्ता गर्नुभएको थियो।
नेपालले महामारी, आतंकवाद, द्वन्द्व र प्राकृतिक विपत्ति लगायतका विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको मत प्रकट गरेको छ। थप सामग्री सहित सहकर्मी सरिता खनाल।
नेपालले महामारी, आतंकवाद, द्वन्द्व र प्राकृतिक विपत्ति लगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको मत प्रकट गरेको छ। आशाको माध्यमबाट प्रतिरोधका साथ कोविड-19 स्थापना, दिगो पुननिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनः जागृत गराउने विषयमा संयुक्त राष्ट्रसंघको 76 महासभामा नेपालले जातीय बहुल समाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र बहुपक्षवाद भएको बताएको हो। बहुपक्षवादको अपरिहार्यतामा नेपालको अटल विश्वास रहेको र त्यसको केन्द्रमा संयुक्त राष्ट्रसंघ रहेको बताउँदै परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले विश्वमा समझदारी र सहयोग बढाउन, विश्ववासीको साझा भविष्य सुनिश्चित गर्न तथा साझा हित प्रवर्धन बहुपक्षवादबाटै हुने धारणा व्यक्त गर्नुभयो। 63 वर्षभन्दा लामो समयदेखि नेपालले शान्ति, सुरक्षा र स्थिरतालाई बढ़ावा दिन संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाको कार्यमा निरन्तर योगदान दिइरहेको तथा सबैभन्दा ठूलो संख्यामा सेना योगदान गर्ने देशहरू मध्येको नेपाल लगायत देशलाई राष्ट्रसंघीय प्रधान कार्यालय र कार्यक्षेत्र क्षेत्रमा उच्च तहमा समावेश गराउनु पर्ने नेपालको पुरानो माग मन्त्री डाक्टर खड्काले अघि सार्नुभयो। परराष्ट्र मन्त्री डाक्टर खड्काले हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगण्य हिस्सा रहे पनि जलवायु परिवर्तनको चपेटामा आफ्नो मुलुक पनि परेको वास्तविकता सुनाउँदै सन् 2030 सम्ममा उत्थानशील जलवायु विकास पथ र सन् 2050 सम्ममा शून्य उत्सर्जनका लागि नेपालको प्रतिबद्धता दोहोर्याउनुभयो। अति कम आय भएका देशहरूमा खोप असमानताको गहिरो प्रतिकूल सामाजिक आर्थिक प्रभाव परेको, खोपलाई जनताको जीवनको हितका लागि सार्वजनिक सामग्रीका रूपमा घोषणा गरिनुपर्नेमा जोड़ दिँदै परराष्ट्र मन्त्री डाक्टर खड्काले संकटको समयमा आशालाई पुनर्जागृत गर्न जरूरी भएको बताउनुभयो। उहाँले COVID-19 उत्पन्न चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदाय सहित संयुक्त राष्ट्र संघीय प्रणाली लगायत सबैलाई सबै ठाउँमा खोपको न्यायोचित पहुँच सुनिश्चित गर्न भएका प्रयासहरूको नेपालले सराहना गर्ने बताउनुभयो। परराष्ट्र मन्त्रीले अफगानिस्तान, म्यानमार, लिबिया, सिरिया, यमन र मध्य पूर्वको स्थितिबारे चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा र स्थिरताका साथै जनताको मौलिक अधिकार र स्वतन्त्रता सुनिश्चित गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभयो। यसैबीच संयुक्त राष्ट्रसंघको 76 महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कमा रहनुभएका परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले आज राष्ट्रसंघीय शान्ति सैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाउनुभएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गर्नुभयो। भेटका अवसरमा उहाँहरूबीच विश्वका द्वन्दग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसंघबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा केन्द्रित रहेको न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ। आजै मन्त्री डाक्टर खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतिफ बिन सारिद अल ज्यानीसँग भेट गर्नुभयो। भेटमा उहाँहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गर्नुभएको थियो।
अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नै पर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगाल्नुपर्नेमा जोड दिनुभएको छ। थप सामग्री सहित सहकर्मी विद्याप्रसाद उपाध्याय।
अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नै पर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अंगाल्नु पर्नेमा जोड दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनु पर्ने बताउनुभयो। अर्थमन्त्री शर्माले सरकारले पहिलो पटक गरीब र विपन्नलाई आर्थिक राहत दिने कार्यक्रम ल्याएको चर्चा गर्दै दीर्घ रोगीलाई मासिक उपचार खर्च दिने पनि व्यवस्था पहिलो पटक गरिएको बताउनुभयो। दलितका लागि पनि आवास योजना अघि सारिएको बताउँदै अर्थमन्त्री शर्माले यसअघि सञ्चालित जनता आवास कार्यक्रमले समेत दलित समुदायलाई राम्रोसँग सम्बोधन गर्न नसकेकाले दलित आवास कार्यक्रम ल्याइएको स्पष्ट पार्नुभयो। वर्तमान सरकारले गरिबीको अन्त्य, आत्मनिर्भर अर्थतन्त्रको निर्माण, व्यापार घाटा न्यूनीकरण लगायतको दिशामा सरकारले प्रतिस्थापन बजेट मार्फत काम सुरु गरिसकेको उहाँको भनाइ छ।
नेकपा एमालेबाट अलगिएपछि तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको नेतृत्वमा अहिले नेकपा एकीकृत समाजवादी दल बनेको छ। पछिल्लो समय नेकपा एकीकृत समाजवादीको वैचारिक लाइनलाई लिएर प्रश्न उठ्ने गरेको पाइन्छ। तर एमालेका अध्यक्ष समेत भइसक्नुभएका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भने समाजवादको मार्गचित्र कोर्ने आफ्नो पार्टीको लाइन भएको बताउनु भएको छ। यसै सन्दर्भमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र सरकार विस्तारका विषयमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी वरिष्ठ नेता झलनाथ खनाललाई हाम्रा सहकर्मी मुकुन्द भण्डारीले तपाईँको दलबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गिएको हो भनी सोध्नु भएको छ।
वास्तवमा सरकारलाई विस्तार गर्ने कुरा, पूर्णता दिने कुरा चाहिँ एकदमै ढिलो भएको हो। यस बारेमा जुन ढङ्गले अहिले आलोचना भइरहेको छ त्यो आलोचना एकदम जायज आलोचना छ। तर पनि अब यो गठबन्धनको सरकार भएको हुनाले केही प्राविधिक समस्याहरू यसभित्र रहे, ती प्राविधिक समस्याहरू हल गर्दै जाने सिलसिलामा बल्ल एउटा परिस्थिति सिर्जना भएको छ। त्यसो हुनाले अब भोलि पर्सि भनौँ न 2-3 दिनभित्रमा चाहिँ अब सरकार विस्तार हुन्छ। प्रधानमन्त्रीले पनि पटक पटक यो कुरा गरिरहनु भएको छ, सबैसँग नाम पनि मागिरहनु भएको छ। त्यसो हुनाले यो 2-3 दिनभित्रमा टुङ्गिने कुरा चाहिँ हो। तर अझै पनि अब मन्त्रालयको बारेमा एक आपसमा चाहिँ कुन कुन मन्त्रालय ककसको भन्ने बारेमा टुङ्गो भइसकेको छैन। सायद आज र भोलिमा यो कुरा टुङ्गो हुन्छ। त्यो टुङ्गो हुने बित्तिकै मन्त्री परिषदको विस्तार हुन्छ।
हजुर, यहाँहरूको पार्टीबाट मन्त्री परिषदमा सहभागी हुने व्यक्तिहरूको नाम टुङ्गो लागिसक्यो भनेर विभिन्न सञ्चार माध्यमहरूमा नामहरू पनि आइरहेका छन्, यसमा कतिको सत्यता छ?
होइन, अहिले सञ्चार माध्यमहरू यत्तिकै आफ्नै वायुपङ्खी घोडा चढेर हिँड्ने थालेका छन्। त्यसमा यसमा कुनै सत्यता छैन, हामीले बसेर कुनै छलफलै गरेका छैनौँ, कुनै न कुनै निकायले निर्णय गर्नु पर्यो नि त, त्यसबारेमा कुनै निकाय बसेको छैन, अहिले हामीले निर्णय गरेका छैनौँ। वास्तवमा चाहिँ मन्त्रालयको टुङ्गो नभइकन व्यक्तिको टुङ्गो लगाउने भन्ने त प्रश्नै आउँदैन नि।
यहाँहरू सरकारमा सहभागी हुने कुरा आइरहँदाखेरि के एजेन्डा लिएर यहाँहरू सरकारमा जाँदै हुनुहुन्छ, यहाँहरूको मुख्य एजेन्डा के हो?
अब अहिलेको अवस्थामा सबभन्दा प्रमुख कुरा भनेको के हो भने यो सरकार वास्तवमा चाहिँ संविधानको रक्षाको निम्ति, लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको निम्ति, यो संसदको रक्षाको निम्ति र मुलुकमा अहिले जुन प्रकारका ज्वलन्त समस्याहरू छन्, जस्तो महामारी छ, यो महामारीबाट जनतालाई रक्षा गर्नको निम्ति, जनताको न्यूनतम स्वास्थ्य स्थितिलाई चाहिँ एउटा व्यवस्थित गर्नको निम्ति र विकास र निर्माणका कामहरूलाई, जसरी यो संसद विघटन गरेर त मुलुकलाई चाहिँ अर्कैतिर लाने, एउटा अराजक क्षेत्र लाने जुन खालको चाहिँ सम्भावना बढिरहेको थियो, त्यसलाई अहिले हल्ट गरेर रोकेर विकास र निर्माणका कामहरूलाई यथोचित ढङ्गले चाहिँ अगाडि बढाउने उद्देश्यका साथमा यो सरकार स्थापित भएको छ। अहिले तत्काल सरकारका यिनै महत्त्वपूर्ण एजेन्डाहरू हुन्। त्यसमध्ये अहिले हामीले न्यूनतम कार्यक्रम भनेर अगाडि सारेका छौँ, त्यो न्यूनतम कार्यक्रममा भएका सबै एजेन्डाहरू अहिलेका हाम्रा तत्कालिक एजेन्डा हो।
यो त सरकारमा सहभागिताका कुरा भयो, अब यहाँको पार्टीको कुरा गरौँ। केन्द्रीय समितिको बैठक पनि भर्खरै सम्पन्न भएको छ, पार्टीको लाइनको विषयमा विभिन्न किसिमका कुराहरू आइरहेका छन्, जब जग्गा सम्बन्धमा खास गरेर अझ बढी कुराहरू उठिरहेका छन्। यहाँको वैचारिक लाइन के हो, प्रश्न पार्दिनु न?
हाम्रो वैचारिक लाइन अब के हो भने नेपाली समाजमा 62-63 जनवादी क्रान्ति सम्पन्न भयो,
हजुर,
हामीले सामन्तवाद उन्मूलन गर्यौँ। अब नेपाली समाज भनेको नयाँ युगमा, एउटा पुँजीवादी व्यवस्था भएको युगमा आएको छ र अब यो युगलाई परिवर्तन गर्ने भनेको समाजवादी क्रान्ति र समाजवादी निर्माणले हो। हाम्रो संविधानले पनि अब समाजवादतर्फ अगाडि बढ भन्ने कुरा गरिसकेको छ, त्यसो हुनाले अबको युग भनेको समाजवादको युग हो र समाजवादी लक्ष्य लिएर मार्क्सवाद लेनिनवादको मार्गदर्शनमा हामीले समाजवादी लक्ष्य, समाजवादी कार्यदिशा, समाजवादी लिएर अब हामी अगाडि बढ्छौँ। त्यही ढङ्गले अब नेकपा एकीकृत समाजवादीले आफ्ना कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य, विधान सम्पूर्ण कुराहरू व्यवस्थित गरेर अगाडि आएको।
जब जगको बारेमा केही कुराहरू पनि भयो कि भने यहाँको मिटिङमा?
जब जगको बारेमा हाम्रो चाहिँ कमरेड मदन भण्डारीले पाँचौँ महासंघबाट अगाडि सारेको जुन अवधारणा हो, त्यो अवधारणा एउटा कार्यक्रमिक अवधारणा हो। त्यो अवधारणा चाहिँ जनवादी क्रान्तिको युग सकिँदाखेरि अब त्यसले खेल्नुपर्ने जुन ऐतिहासिक भूमिका हो त्यो भूमिका खेलेको छ। अब हामीले जब जले जुन खालका मूल्य मान्यताहरू नेपाली समाजमा स्थापना गरेको छ, तिनै कुराहरूको आधारमा हामीले संविधान समेत पनि बनाइसकेका छौँ। त्यसकारणले ती मूल्य मान्यताहरूको जगमा उभिएर हामी अब समाजवादतर्फ अगाडि बढ्छौँ।
जसरी नेकपा एमालेका अध्यक्षले जब जको उत्तराधिकारी मै हुँ भनिराख्नु भएको छ, यहाँहरू पनि त्यही लाइनमा हुनुहुन्छ कि फरकमा अथवा खास उत्तराधिकारी को हो?
होइन, उत्तराधिकारी भन्ने बित्तिकै चाहिँ के हो भने नेकपाको उत्तराधिकारी हामी हौ,
हजुर,
नेकपा एमालेको पनि सही उत्तराधिकारी हामी हौ, र यो 70 वर्षसम्म नेपाली समाजमा जुन वैचारिक, राजनीतिक, सैद्धान्तिक उपलब्धिहरू निर्माण भएका छन् त्यसको उत्तराधिकारी पनि हामी अथवा नेकपा एकीकृत समाजवादी पार्टी हो। यो पार्टीले त्यो सम्पूर्ण लेगेसीलाई लिएर अगाडि बढ्छ, जब जगका मूल्य मान्यताहरूको रक्षा गर्ने काम पनि यही पार्टीले गर्छ।
अहिले हामीसँग कुरा गर्दै हुनुहुन्थ्यो नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल। अब थप केही घटनाक्रम।
चीनको गुन्जाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परि कम्तीमा 12 जनाको मृत्यु भएको छ। जानक नदीमा भएको दुर्घटनामा परि अरू 3 जना हराइरहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। अत्याधिक भारीका कारण पानी जहाज पल्टिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटना भएका बेला जहाजमा कुल 40 यात्रु रहेका थिए। घटनापछि अरूलाई उद्धार गरिएको थियो भने हराइरहेकाहरूको अहिले पनि खोजी भइरहेको जनाइएको छ। खोजीका लागि 50 भन्दा बढी उद्धार जहाज, 214 जना उद्धारकर्ता लगायत परिचालन गरिएको छ।
अब खेल। राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन यसपटकको शहीद स्मारक ए डिभिजन लिग खेल्न च्यासल युथ क्लबमा अनुबन्ध भएका छन्। विराजले यसअघिको लिगमा मछिन्द्र क्लबबाट खेलेका थिए।
हवस् त, यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यहीँ सकिन्छ। भोलि विविध विषयका साथ उपस्थित हुने नै छौँ। आजलाई कार्यक्रमबाट सहकर्मीहरू तुलसी सापकोटा, विद्याप्रसाद उपाध्याय, सरिता खनाल र म मुकुन्द भण्डारी बिदा हुन्छौँ। नमस्ते।